अलग के सूरत के दो तीन नाम हैं, सूरत अलग और सूरत इकरा। बाद लोग इसको इकरा कहते हैं, बाद सूरत अलग कहते हैं। दोनों ही लफ्ज सूरत में मौजूद हैं। सूरत मक्की है और इस सूरत के दो हिस्से हैं बुनियादी तौर पर। पहला हिस्सा इकरा बिस्मि रब्बिक अल्लज़ी से शुरू होकर पांचवी आयत मालम या आलम पर खत्म होता है, और दूसरा हिस्सा कल्ला इन्नल इंसान लयतगा इससे लेके सूरत के आखिर तक है। पहले हिस्से के बारे में तमाम उलमाए कराम का इत्तेफाक है कि ये सबसे पहली वही है। आज आपने इसको सोच के साथ सुनना है कि सल्लम को वही के जरिए से जो पहला हुक्म दिया गया यकीनन वह होगा, और वो क्या है? राज उम्मत का हाल उस मामले में कैसा है? जब सल्लम पर ये वही नाजिल हुई थी तो उस वक्त आज की कैफियत बहुत ही ज्यादा एक्साइटमेंट वाली भी थी। हम इंशाल्लाह आयात के साथ उसको देखेंगे। उसके बाद जो दूसरी आयात है ये कब नाजिल हुई? आयत नंबर 6 से आखिर तक, जब नबी सल्लम ने सरेआम हरम में जाकर इस्लामी तरीके से इबादत करना शुरू किया। वो माशरा जो पहले ही आपके बहुत ज्यादा खिलाफ हो रहा था, जब उन्होंने आपको इबादत करते देखा तो अबू जहल ने एक मौके पे अपने दोस्तों के साथ शर्त लगाई कि जब नबी सल्लम इबादत में होंगे तो मैं जाके आपको तकलीफ दूंगा, कभी कभी कोई जाके उजरी आपके ऊपर फेंक देता, कभी कुछ और करता। तो इस मौके पे अल्लाह ताला ने फरिश्ते के जरिए से नबी सल्लम की इबादत फरमाई, और अबू जहल जो था वो पीछे पलटा और उसने कहा कि मुझे ऐसे लगा कि मेरे और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बीच में एक आग है, और अगर मैं करीब जाऊंगा तो वो आग जो है वो मुझे खा जाएगी। तो आइए देखते हैं सूरत को उसके मजमून के साथ, पहले एक हिस्से को लेके फिर इंशाल्लाह दूसरे को, दो हिस्सों में इसका डिस्कशन होगा। बिस्मिल्लाहिर्रहमानिर्रहीम। इक्रा बिस्मि रब्बिकल्लज़ी खलक। आप पढ़िए अपने रब के नाम के साथ जिसने पैदा किया। दीन इस्लाम की बुनियाद की पहली ईंट इकरा अमर है। फिर है कौन सा अमर? हुक्म। इसी से देख लीजिए कि दीन का मकसद क्या है। कुरान की आयात चूमने चाटने के लिए नहीं आती, अमल के लिए आती है। बिस्मि रब्बिकल्लज़ी खलक, अपने रब के नाम के साथ जिसने पैदा किया। खलक अल इंसान मिन अलक, पैदा किए इंसान को जमे हुए खून से। इक्रा वरब्बुकल अकरम, पढ़िए कि आपका रब बड़ा करीम है। कौन सा? अल्लज़ी अल्लम बिल कलम, जिसने इल्म सिखाया कलम के जरिए से। अल्लम इंसान मालम या आलम, और उसी ने सिखाया इंसान को जो वो नहीं जानता। ये थी पांच आयात जो पहली वही की थी, और हजरत आयशा रजी अल्लाह तआला की एक बड़ी प्यारी रिवायत इमाम बुखारी और मुस्लिम ने अपनी किताब में नकल की। उसका खुलासा क्या है कि नबी सल्लम पर जो वही थी उसकी इब्तिदा सच्चे ख्वाबों से हुई। जो कुछ रात में देखते वही दिन में होने लगता, और आज भी ये बात मुसलमान है कि जो शख्स सच्चा होगा उसके ख्वाब भी सच्चे होते हैं। ये अलग बात है कि काफिर का ख्वाब भी सच हो सकता है, लेकिन जितना इंसान की तबीयत में सच आ जाता है वो ऐसी बेकार किस्म की चीज़ों से, झूठी पसंदों से अपने आप को दूर करता जाता है, उतनी ही उसकी बात में भी वजन आता है और उसके ख्वाब सच्चे होते हैं। कहती है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को तन्हाई अच्छी लगने लगी। आप मक्का से तमदीन की मुसाफत पर गारे हिरा में जाकर इबादत करने लगते। रास्ता इतना कठिन है कि आज के दौर में भी जब लोग जाना चाहते हैं तो सोच के जाते हैं, लेकिन अल्लाह के नबी जाते हैं, वहाँ मशहूर रहते हैं, कई कई दिन का दोषा साथ ले जाते हैं। हजरत खदीजा रजी अल्लाह ताला आपको सत्तू दे देती, कोई इस तरह के खाने थोड़े बहुत लेकर आप वहाँ जाते, और उतने में एक दिन नबी सल्लल्लाहु अलैहि वसल्लम के पास हजरत जिब्राइल अलैहिस्सलाम आए, इंसानी रूप में थे, और उन्होंने आकर अल्लाह के नबी से कहा कि इक्रा पढ़िए। तो आपने फरमाया माँ खाना बीमार है, मैं कारी नहीं हूँ, यदि मुझे पढ़ना नहीं आता, क्योंकि अल्लाह के नबी सल्लम पढ़े लिखे नहीं थे, और इस सलाम का बोझ तो वैसे भी आप देखिए कि पढ़ा लिखा बंदा इसके आगे अपने आप को बेबस महसूस करने लगता है। बहरहाल आप किस बात पर जिब्राइल अलैहिस्सलाम ने आपको सीने से लगाकर खूब जोर से भींचा जिससे आपको तकलीफ हुई। फिर जिब्राइल अलैहिस्सलाम ने कहा इकरा, आपने खुद यही जवाब दिया। तीन दफ़ा यही अमल हुआ तो जिब्राइल ने यही कहा, उसके बाद एक नबीस में रबी कल्लत की से लेके आ पांच आया नबी सल्लम की जुबान मुबारक पर जारी हो गए। इसके बाद इब्राहिम चले गए। अल्लाह के नबी सल्लम पर खौफ था, घर लौटे दहशत से दिल कांप रहा था। हजरत खदीजा को वाकया सुनाया और जन्न लूनी सन्न लूनी मुझ पर कपड़ा डाल दो, मुझ पर कपड़ा डाल दो। बुखार हो गया, थोड़ी सी दहशत दूर हुई। रसूलुल्लाह ने जब ये बात सुनाई तो आपने फरमाया कि खशी तो ना नफ्से, ऐ हदीसा मुझे अपनी जान का खतरा है। ये सारी बातें क्या बताती हैं कि अल्लाह के नबी के लिए वही का आना अनएक्सपेक्टेड था। एक बहुत बड़े एग्जाम का रद्द है इस आयत में, जो लोग कहते हैं कि ये सारी शरीयत और ये सारा कुछ प्लान था, अल्लाह के नबी ने पहले से सोचा हुआ था हम ये करेंगे वो करेंगे, तो फिर इतनी हैरत क्यों नहीं सोच, इतनी एक्साइटमेंट थी। इस पर हजरत खदीजा ने आपको तसल्ली दी कि मत ना करें, अल्लाह आपको रुसवा नहीं करेगा, आप सिला रहमी करते हैं, लोगों का बोझ उठाते हैं, गरीबों की मदद करते हैं, मेहमान नवाज हैं, मुसीबत जदाओं की मुसीबत दूर करते हैं, आप फिक्र ना करें। इससे पता चलता है कि अच्छी बीवी होती है ऐसे लम्हों में शोहर की मददगार होती है। फिर उसके बाद हजरत खदीजा आपको बरका बिन नौफल के पास ले गई, जो इतने जद्दोजहद भाई थे और जमाने जाहिलियत में ईसाइयत मजहब इख्तियार कर चुके थे, यानी ऐसे ही कहने के उस दौर में मुसलमान हो चुके थे इनको करते थे। और कहते हैं कि इंजील को वो अरबी जुबान में ट्रांसलेट करके लिखा करते थे, बूढ़े बहुत थे, बिनाई जा चुकी थी। हजरत खदीजा ने जाके जब ये किस्सा सुनाया तो फिर उन्होंने अल्लाह के नबी सल्लम से कुछ बातें पूछी, कैसा तो फरिश्ता, आपको क्या महसूस हुआ? तो जब सब बातें बताई तो बरका बिन नौफल ने कहा, काश मैं उस वक्त ताकतवर होता या काश मैं उस वक्त जिंदा होता जब आपकी कौम आपको जिला वतन कर देगी और आपको यहाँ से निकाल देगी। अल्लाह नबी ने हैरत से कहा, मेरी कौम मुझे निकाल देगी? क्योंकि उस वक्त तक तो आप आंखों के तारे थे। वो कहते हैं कि एप्पल ऑफ द आई थे लोगों की, सादे पर अमीन लोग आपको कहते थे, हम मुझे निकाल देंगी। वर्का ने कहा, बेशक जो भी शख्स वो चीज लेकर आया जो आप लेकर आए हैं उसको जरूरी है। आप देखिए ये सूल आज भी आपको दिखेगा, जो कुरान सुन्नत की बात करेगा लोग उसको कहेंगे बस इसको पकड़ दो। फिर इन्होंने कहा कि अगर मैं उस वक्त जिंदा होता तो आपकी मदद करूँगा, लेकिन उसके कुछ ऐसे के बाद वर्का का इंतकाल हो गया। तो ये भी गंदी बंदी सबसे पहली चीज अगर इस पैगाम की देखिए, आज उम्मत को देखिए क्या लगता है कि पहला हुक्म के कपड़े पहनाओ, घर बनाओ, यही लगता है ना? क्या आज उम्मत का ताल्लुक एक सिर्फ बिखरा पे बात कर रही है? इतना से है पढ़ना लिखना हमारा तो मिजाज, मेरा दीन को छोड़ दे दुनिया का भी नहीं पढ़ते हम, उसको भी पारे मुश्किल समझते और कहते हैं क्या करना है पढ़ के, इन्होंने कौन सी नौकरियां करनी है। और जो पढ़ते हैं बेचारे वो जॉब के लिए पढ़ते हैं, कैरियर के लिए पढ़ते हैं, स्टेटस के लिए पढ़ते हैं या अच्छे रिश्ते लेने के लिए पढ़ते हैं, इस तरह में कोई भी पढ़ना, लेकिन रिस्क नहीं रखते कभी। जो पढ़ भी रहे हैं बड़ी बड़ी यूनिवर्सिटी में भी जा रहे हैं, मठानियाँ बांटते हैं लोग बच्चों के दाखिल होने पर, वो कौन सा, वो एक तरह की दुनिया, दुनिया का पढ़ना, लेकिन उसमें रिस्क नहीं रखते का गायब है। ये है वो बुनियादी नुकता, अगर इसको समझ लें तो आप चांद पे भी पहुंच जाए पढ़ते लिखते, आप दुनिया के किसी खत्ते में भी चले जाएं, आप जो भी पढ़ें, साइंस पढ़ें, केमिस्ट्री पढ़ें, फिजिक्स पढ़ें, जोलॉजी पढ़ें, बॉटनी पढ़ें, इकोनॉमी पढ़ें, आप जो भी पढ़ें उसमें पिछली रबी का लगा लें, तो आपका वो साइंस पढ़ना, मेडिकल पढ़ना, इंजीनियरिंग पढ़ना, मैथमेटिक्स पढ़ना सब इस्लाम, जियोलॉजिस्ट बन जाए, जमीन के राज देखें, हिस्टोरियन बन जाए, उसको रब से जोड़ लें। अब ये एक बुनियादी नुकता है, उस्ताद चाहे साइंस पढ़ा रहा हो, उस्ताद चाहे मैथ पढ़ा रहा हो, या उस्ताद चाहे लॉ पढ़ा रहा हो, अगर उसका दिल रब से जुड़ा होगा ना तो वो बच्चे को भी रब से जोड़ देगा। हमने अपनी वीकेंड क्लास में लास्ट वीक में विरासत की है, विरासत के टॉपिक में जब बातें आती है सारा मैथ होता है, और हम उसको किस एंगल से देख रहे थे, देखें हर एक नमन, इसीलिए तो पता चल रहा ना कुछ लोगों ने नहीं कहा पान, अब वो इतना सकील टॉपिक जो लोगों को लगता है वो कितना टेंडर हो गया, कितना सॉफ्ट हो गया सिर्फ इस बातें के हमारे सपने बन गए, फिर वसीयत की बातें, फिर कर्ज की बातें, फिर हकूक लिबास की बातें, फिर नरम हो गया ना। तो अगर दिल रब से नहीं जुड़ा होगा कुछ नहीं फायदा होगा। और अपोजिट भी ले लो, आप पूरा कुरान मौलवी साहब से पढ़ लें, आप डंडे के तौर पर नमाज सीख लें, चार कलमे के छः कलमे लोगों को आ जाते हैं, सारी दुआएं उनको याद होती है लेकिन रब से नहीं जुड़ती, नमाज पूरी सीख लेते हैं नमाज पढ़ते कोई नहीं करते, क्यों? कि उस्ताद ने उनको रब से नहीं जोड़ा। तो बेहतरीन उस्ताद कौन होता है? जो रब के नाम को हर जगह ले आए, कुछ भी कर ले रब का नाम आ जाएगा। आज हमारे बच्चे बड़े बड़े स्कूलों में जाते हैं, नाम नहीं लेना चाहती, जहाँ की टीचर स्लीवलेस पहनती हैं, जहाँ की टीचर जो वो वेस्टर्नाइज है, और बच्चे खुदा फरामोश हो रहे हैं, क्यों? वो कहते हैं हमें हाई स्टैंडर्ड स्कूलों में जाना है, वहाँ अल्लाह का नाम ही नहीं होता। तो जरूरत है कि आप जहाँ दीन सीखें जहाँ दुनिया सीखें, ये देखें कि रब से जुड़ रहे कि नहीं जुड़ रहे। फिर दूसरी बात है कि खलक अल इंसान मिन अलग, इंसान को अलग से पैदा किया, ये क्या पढ़ाया जा रहा है, बायोलॉजी पढ़ाई जा रही है। पहली वही गौर कीजिए, सोचिए तो इस तरह से जो कहते ना कि शरद सदर हो जाता है इस बात को सुनते कि इस्लाम हमसे कहता क्या, पहली वही और उसमें आपको बच्चे की तकलीफ सिखाई जा रही है, माँ के पेट में एम्ब्रियो फीटस जनीन क्या क्या कैफियत है वो सारी आपको पहली वही में बोली। और अगर आप उधर गौर करें हजरत आदम अलैहिस्सलाम की जब तकलीफ का तस्करा था तो क्या कहा, वह अल्लम आदम अस्मा कुल्लाह, वहाँ भी साइंस जहाँ भी साइंस, कौन कहता है साइंस पढ़ना बना है, कौन कहता है आप केमिस्ट्री फिजिक्स नहीं पढ़ सकते, पढ़िए लेकिन साथ ही साथ रब को ले। असल मुसलमानों की इस वक्त की जो प्रॉब्लम है ना उसकी बहुत बड़ी वजह यह है कि हमने दुनिया को पढ़ना भी छोड़ दिया और दीन भी पढ़ते हैं तो वो वजीफे करने वाला दीन और सिर्फ चंद को मुर्दों को बख्शवाने वाला दीन और कुछ और जो करते हैं हम सबको बताए। अल्लाह ताला ने ये करने के लिए नहीं भेजा। तारीख खोल के देखें, सबसे पहला सर्जन मुसलमान डॉक्टर था। साइंस में जितनी रिसर्चेज हुई हैं मुसलमानों में साइंटिस्टों में ये जुमला मशहूर है कि साइंस का इल्म मुसलमानों ने लोगों को दिया। आप अपनी हिस्ट्री पढ़ के देखें जो बड़े बड़े साइंसदान थे वो सब मुसलमान थे। जब मुसलमान दुनिया परस्त हो गए, जब मुसलमान अंग्रेजों से मुतासर हुए, न दीन के रहे न दुनिया के रहे, ठोकरों में आ गए। जैसे इधर से इधर दाने उछाले जाते हैं आज मुसलमान उछाला जा रहा है, करना क्या, दुनिया कभी सीखो दीन कभी सीखो, पहले दीन सीखा होगा तो दुनिया आपको ट्रैक नहीं करेगी। हमारा हाल क्या है कि दुनिया को तो सबसे पहले बना लेते हैं प्रायोरिटी और दीन जुम्मे का एक दिन या कोई हफ्ते का सैटरडे स्कूल को संडे स्कूल को भी बस कलमे पढ़ाने वाला और चंद दुआएं या रिचुअल्स या कुरान पढ़ा दो इनको ध्यान छोड़ दो। जितनी माँ बच्चे के एक सादे कुरान पढ़ने के लिए फिक्र करती है उतनी उसके समझ के लिए नहीं फिक्र करती। नतीजा क्या हुआ कि बच्चे कुरान पढ़ लेते हैं लेकिन पढ़ते कोई नहीं, पढ़ना आ गया पढ़ते कोई नहीं, नमाज आ गई है पढ़नी लेकिन नमाज पढ़ते नहीं, और पढ़ते हैं तो दिल नहीं लगता, छट छट करके कराते हैं। इस वक्त बहुत जरूरत है अच्छे उस्ताद हो जो कुरान से जुड़े हैं, और बेहतरीन स्कूल टीचर्स होते हैं जो पहले कुरान पढ़े हैं। यानी आप लोग जब कुरान पढ़ रहे ना, अगर अगले एक दो साल में आपने अपने आप को इसमें खूब माहिर किया तो मैं आपको प्रेफर करूंगी आप जाएं बच्चों के स्कूलों में काम करें, खुद अपना स्कूल बना दें, अल्लाह ने चाहे तो वो भी बनवा देगा। फिर आप बच्चों को पढ़ाएं साइंस नोट्स पढ़ाएं इंग्लिश पढ़ाएं कुछ भी पढ़ाएं साथ ही इसमें रब्बी का डाल देंगे। देखिए कैसा खूबसूरत इंतजार है। हमारा हाल क्या कि बच्चे खाला जी से कुरान पढ़ने जाते हैं तो उनको काले बुरके में निकाब में देखते हैं, उधर जाके साइंस टीचर को देखते हैं उसकी बाजू भी नंगी टांगे भी नंगी, वो क्या करेंगे, वो चूचू के मुरब्बे बन गए। हम मुसलमानों का हाल कब सुधरेगा, जब दीन और दुनिया को उस्ताद एक जगह होगा। पहले दीन सिखाओ फिर दुनिया सिखाओ, स्कूलों कॉलेजेस यूनिवर्सिटीज में दीन सीखे हुए टीचर्स चाहिए। डॉक्टर जो लोगों के नब्जे पकड़ के बैठे वो पहले कुरान से जुड़े हुए, फिर देखे वो नब्ज के साथ ही इंशाल्लाह उनको नमाज की भी आदत डाल देंगे। डॉक्टर की तो लोग बात वैसे भी नहीं सुनते हैं। तो दुनिया की तरक्की का रास्ता क्या है, इंसान दीन से जुड़ते जाए। फिर उसके बाद आप देखिए कि अल्लज़ी अल्लमा बिलकलम में इसकी ताकीद है, कलम सूरत कलम में तो भरपूर बात कर चुके ना, नून वल कलम की बमाया सुरू, यहाँ फिर कलम की बात आ गई। लिपस्टिक की कोई कसम नहीं है, उसकी कोई बात नहीं है, चमचे की कपीर की छुरी की कांटे की कोई बात नहीं, जो सारा दिन हमारे हाथों में रहते हैं। कसम किसकी बात किसकी, अल्लज़ी अल्लमा बिलकलम। अब ये कौन सा कलम है, मुफस्सिरीन कहते हैं कि कलम तीन किस्म के हैं। नंबर एक वो कलम जिससे अल्लाह सुभान तआला ने इंसानों की तस्वीरें लिखी, सबसे पहले कलम को पैदा किया और उससे कहा उख़्तो, यानी समा कोट कर चुके हैं जिसकी सूरज जवाई थी कि कलम पैदा किया और उससे कहा कि लोगों की तस्वीरें लिखो और उन्होंने लिख दिया। दूसरा कलम फरिश्तों का है जिसमें तमाम होने वाले वाक़यात और जो कुछ भी मामला होने होते हैं वो लिखे जाते हैं, यानी ये डे टू डे जिसको रिपोर्टिंग कहते हैं, वहाँ बारिश होगी वहाँ सूरज निकलेगा वहाँ ये पैदा होगा फलां मरेगा, इस तरीके से। और तीसरा वो कलम है जो आम इंसानों के पास है, जो आपके पास भी है, जिससे वो अपने कलाम लिखते हैं अपने मकासद हासिल करते हैं। अल्लाह सुभान व तआला ने कलम को इतनी इज्जत दी कि उसके साथ ये सब कुछ जोड़ के रख दिया कि अल्लज़ी अल्लमा बिलकलम। मतलब पहली मुलाकात में इन बातों की क्या जरूरत थी अगर इसकी अहमियत न होती। ये पैकेज दे रहा जा रहा है, ये प्लान दिया जा रहा है कि देखो तुम्हें अल्लाह तआला ने किस चीज़ के लिए रखा। اسی طرح ایک روایت میں تھا کہ چار چیزیں ایسی ہیں کہ اللہ تعالیٰ نے ان کو اپنے ہاتھ سے بنایا، جس میں قلم، عرش، جنت عدن اور آدم علیہ السلام، باقی چیزیں دل میں تم سے پیدا کی گئی۔ تو سب سے پہلے اللہ تعالیٰ نے یہ لکھنے پڑھنے کا علم دیتا حضرت آدم علیہ السلام کو سکھایا۔ اسی طرح ان کے بعد آتا ہے کہ حضرت ادریس بالکل شروع دور کے نبی ہیں، وہ کاتب تھے، سب سے پہلے انہوں نے کتابت کی تھی اور یہ بھی چیز اللہ تعالیٰ نے سکھائی۔ اور اس سے آپ ایک اور چیز دیکھیں گے، کبھی آپ اپنا لکھا ہوا دیکھیں بعد میں پوری تمام کی چیز آپ کی لکھی ہوئی سامنے آ جاتی ہے۔ آپ چائنیز لکھی ہوئی دیکھیں ایسے لگتا ہے کڑھائی کی ہوئی ہے، پیٹرنس ہے کوئی۔ آپ ہندی لینگویج دیکھیں تو آپ کو کچھ اور ہی لگتی ہے، جو آپ انگلش لکھیں، نوش لکھیں، پنجابی لکھیں، میرا خیال ہے کہ جتنی زبانیں ہم ساری لکھی بھی پڑھ ہی نہیں سکتے۔ کیا بڑی بات ہے، کوئی جانور نہیں لکھتا، کوئی پرندہ نہیں لکھتا، انسان کو اللہ سبحانہ تعالیٰ نے لکھی۔ اس لیے ہمارے اسلاف قلم کا بہت استعمال کرتے تھے۔ اب افسوس کی بات ہے کہ قلم چلا گیا، اس کی جگہ ماؤس آ گئی، ایک کلک کرتے ہیں 10 صفحے پیج کا پی این پیج کر کے دیکھو۔ قلم سے بندے کا ذہن ساجتا ہے۔ آپ میں سے ابھی تک کئی لوگ صرف بیٹھ کے دیکھ رہے ہوتے ہیں، بڑے جب تھوڑی ہوش آتی ہے تو قلم پکڑ لیتے ہیں۔ مجھے سمجھ نہیں آتی یہ اتنی باتیں دماغ میں رکھیں گے کیسے۔ قلم سے بالکل سوچ جو ہے وہ فوکس ہو جاتی ہے۔ نبی صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے اگر لکھنا پڑھنا نہیں سکھایا تو اس کی بہت بڑی حکمت تھی، حجت تھی کہ کوئی بندہ اپنے آپ کو پیچھے نہ محسوس کرے گا کہ میں پڑھا ہوا نہیں ہوں، میں لکھا ہوا نہیں ہوں۔ ہمارا اس سے بہت بڑی بات ہو سکتی ہے۔ اللہ تعالیٰ کہتے ہیں علم الانسان ما لم یعلم، انسان کو وہ کچھ سکھایا جو انسان نہیں جانتا تھا۔ یہ وہی بات ہے، علم الآدم الاسماء کلھا ثم عرضہم علی الملائکہ۔ یقین کریں آپ کا لکھا ہوا قیامت کے دن بھی ذخیرہ ہوگا، اور دنیا میں 10 چیزیں آپ کے پاس کتابوں کی صورت میں جو آپ کو اپنا لکھا ہوا پڑھ کے بات بیان کرنی اچھی لگتی ہے، وہ دوسرے کا لکھا ہوا نہیں بیان کر سکتے۔ خوش پتی کریں۔ یہاں پہ پہلی گتی پوری ہوئی، تلاوت سنتے اور ساتھ ہی ساتھ اپنا محاسبہ کریں گے کہ کیا میرے لیے علم حاصل کرنا اتنا اہم ہے، کیا میں دنیاوی علوم کو رب کے نام کے ساتھ جڑتا ہوا محسوس کرتی ہوں کہ نہیں کرتی۔ اس طرح کی باتیں سوچتے ہوئے سنیں۔
بسم الله الرحمن الرحيم،
اقرأ باسم ربك الذي خلق، خلق الإنسان من علق، اقرأ وربك الأكرم الذي علم بالقلم، علم الإنسان ما لم يعلم۔
اب اس کے بعد اگلی آیت ہے، کلا ان الانسان لیطغى، ہاں ہاں بے شک انسان سرکشی کرنے لگتا ہے۔ یہاں انسان سے مراد ابو جہل ہے، ابھی واقعہ آپ سے شیئر کرتی ہوں۔ اور سرکشی سے مراد نبی صلی اللہ علیہ وسلم کی احانت کرنا اور اس دین کا انکار کرنا۔ الرآف استغنا، اس بنا پر کہ وہ خود کو مستغنی دیکھتا، یعنی اس کو کسی کی ضرورت نہیں، اس کے گھر دانے ہیں، اس لیے وہ اپنے آپ کو بہت بڑا سمجھتا ہے۔ اتنا کہ نہ رب بکا رج آ، اے غافل انسان یقیناً تجھے اپنے رب کی طرف پلٹنا ہے۔ ارأیت الذی ینہی، اے حبیب آپ نے دیکھا اس شخص کو جو منع کرتا ہے، اللہ تعالیٰ کے نیچے لکھ لے ابو جہل کہ منع کرتا ہے، کس کو منع کرتا ہے، عبدن ایک بندے کو، عبدن کے نیچے لکھیے ڈاؤن ایرو ڈال کے نبی صلی اللہ علیہ وسلم کو، کب منع کرتا ہے، اذا صلی، جب وہ نماز پڑھتا ہے۔ کہاں پڑھتے تھے، حرم میں کھلے عام نبی صلی اللہ علیہ وسلم نماز پڑھ رہے تھے، جب اس کی طرف اشارہ۔ ارأیت ان کان علی الہدیٰ، بلا دیکھے تو اگر وہ ہدایت پر ہوتا، یعنی جس نبی کو، جس کو یہ چٹلا رہا ہے، کبھی یہ ابو جہل ہدایت قبول کر لیتا، لوگوں کو بھی اس کی تلقین کرتا، تقوی اختیار کرتا، اور امر بالتقوی یا پرہیزگاری کا حکم دیتا، تو اس کے لیے کتنا اچھا ہوتا۔ یعنی نبی کا مذاق اڑانے یا ان کے طرف یہ غلط نیت سے پڑھنے کی بجائے خود ہدایت پہ آ جاتا، تقوی اختیار کر لیتا، تو اس کے لیے کتنا اچھا ہوتا، لیکن اس نے ایسا نہیں کیا۔ اس لیے آپ نے دیکھ لیا، اگر اس نے جھٹلایا اور منہ پھیرا روگردانی کی، نہیں جانتا اللہ نے اس کو دیکھ لیا، یہ سوچتا ہے کہ نبی صلی اللہ علیہ وسلم تو نماز کی حالت میں مجھے دیکھ نہیں سکیں گے، لیکن کیا اس کے رب نے نہیں اس کو دیکھ لیا؟ کلا خبردار، اگر وہ اپنی روش سے پاس نہ آیا، کس روش سے، نبی صلی اللہ علیہ وسلم کو ستانے کی روش سے، تو ہم کیا کریں گے، لنزوم بالناسیہ، ہم ضرور اسے گھسیٹیں گے اس کی پیشانی کے بالوں سے۔ کون سی پریشانی؟ ناس یقین کا سوا وہ پریشانی جو جھوٹی اور فتاکار ہے، جھوٹی عزت اس کی طرف اشارہ ہے. حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ایک روز نبی صلی اللہ علیہ وسلم مقام ابراہیم پر نماز ادا کر رہے تھے، ابو جہل کا وہاں سے گزر ہوا، گستاخانہ لہجے میں بولا کہ میں نے تمہیں یہاں نماز پڑھنے سے روکا نہیں ہے، اس کو سرکار سمجھتا تھا تم پھر وہی کام کرنے لگ گئے ہو. اللہ کے نبی صلی اللہ علیہ وسلم نے اسے تھوڑی سی بات کہی کہ تمہیں اس طرح نہیں کہنا چاہیے. ابو جہل جو تھا وہ کہنے لگا کہ تم مجھے دھمکی دیتے، یعنی اس نے نبی صلی اللہ علیہ وسلم سے بدتمیزی کی اور کہنے لگا میرے پاس تو اتنے لوگوں کی جماعت ہے اور میں تو اتنا طاقتور ہوں، اتنی میری ایک گروہ ہے جتنے کسی بڑے رئیس کے نہیں، میں ایک آواز دے دوں ساری وادی انسانوں سے بھر جائے گی اور دل دھڑنے کی جگہ باقی نہیں رہے گی. اس وقت ابراہیم علیہ السلام یاد لے کر آئے، پر یلو نہ دیا، اسے بولو لاؤ اپنے بلاؤ ہم نے شیخوں کو، نہ دیا ندا سے نادی کہتے ہیں نا بھائی ساد اور ابو کا پکارنا، اور نہ دیا محفل کو بھی کہتے ہیں پارٹی کو، کہ اچھا جاؤ تم اپنے لوگوں کو لے آؤ، اگر تم سمجھتے ہو تو لے آؤ، سند الزمانیا ہم بھی جہنم کے فرشتوں کو بلا لیں گے. زبانیاں جو ہے عذاب کے فرشتوں کو کہتے ہیں. اس کا اصل معنی پولیس ہے جو افسروں کی مدد پر مقرر ہوتی ہے. ملائکہ عذاب کو زبانیاں اس لیے کہا جاتا ہے کہ وہ مجرموں کو دھکے دے کر جہنم میں پھینکیں گے. لنصف اما، دیکھیے لام بھی تاکید کا، نصف اما، نون پھر اس میں تاکید کے لیے آ گئی، صفحہ سے ہے، سین فا عین اس کا روٹ ہوتا ہے، کسی چیز کو زور سے کھینچنا. اور الصف وہ در کہتے ہیں تماچا مارنا، یعنی تھپڑ مارے جائیں گے ان کو جہنم میں. آگ اور دھوپ کی وجہ سے جب کسی کے چہرے کی رنگت سیاہی مائل ہو جائے تو اس کے لیے لفظ آتا ہے صفا تو وہ نار بشم سو نہ. اور ناسیہ کا جو لفظ ہے نون سوار یاسر، یہ پیشانی کے اوپر جو بال ہوتا ہے نا، اگر ماتھے میں کسی کے کوئی بال ہوں تو ان کو ناسیہ کہتے ہیں، اشارہ کہ اس کو سر کے بالوں کی طرف پکڑ کر اپنی طرف کھینچے گا. کون سی پیشانی؟ کاسی بدن فاتیا، جھوٹ بولنے والی، خطائیں کرنے والی. اور نادیا کا لفظ ہم نشین، قبیلے والے، برادری کے لوگ، ان کو نادی کہتے ہیں. وہی خاص واقعہ ہے ابو جہل کی طرف، ایک موقع پہ جب نبی صلی اللہ علیہ وسلم نماز پڑھ رہے تھے تو اس نے کچھ بات کہی کہ اللہ کے نبی رک جائے اس دعوت سے، خاص طور پہ ہم حرم میں جا کے جب اعلانیہ تبلیغ کرتے تھے اس کو بڑا برا لگتا تھا. آج بھی لوگ کہتے ہیں نا تبلیغ کرنے والوں کو ٹارچر کیے جاتے ہیں، اور نہ کرو کسی سے بات دین کی، ہاں کل بعد میں مشکل ہوگی، نام آ جائے گا، ریکٹ میں آئے گا. تو اللہ کے نبی تو اس باتوں سے بالکل نہیں ڈرے تھے، آپ نے تبلیغ بھی کی اور جا کے جہاں آپ کو جیسے عبادت کرنی تھی کرتے تھے. تو اس نے ایک موقع پہ نبی صلی اللہ علیہ وسلم کی احانت کرنے کی نیت کی، کہنے لگا پڑھ کے سناتی ہوں. حضرت ابو ہریرہ فرماتے ہیں ابو جہل نے قریش کے لوگوں سے پوچھا کیا محمد صلی اللہ علیہ وسلم تمہارے سامنے زمین پر اپنا منہ ٹکاتے ہیں؟ جس کو بڑی حیرت ہوتی تھی کہ زمین پہ سجدہ کرتے ہیں. ذہن میں رکھیے گا کہ یہ تو اپنے بتوں کے آگے جھکتے تھے، تو زمین پہ جھکنا تو بہت بڑا مشکل مرحلہ ہوتا ہے کسی کے لیے. تو اس نے اس بات کو وجہ بنا کر نبی صلی اللہ علیہ وسلم کو تھوڑا سا لیٹ ڈاؤن کرنے کی کوشش کی کہ دیکھو دیکھو یہ تو زمین پہ جھکتے ہیں، کوئی بات نہیں، اب جب جھکیں گے نا دیکھنا میں ان کے ساتھ کیا کرتا ہوں. یعنی آپ دیکھیے کہ زمین پہ جب بندہ سجدہ کرتا ہے نا تو مخلوق سے کٹ جاتا ہے، اس کو صرف رب کا قرب ملتا ہے، لیکن لوگوں کو یہ اچھا نہیں لگتا. لوگ کہتے ہیں کہ آپ عبادت بھی کریں اور ساتھ ہمیں بھی دیکھتے رہیں، اللہ سے بھی مانگیں ہم سے بھی مانگیں، اللہ سے بھی ڈریں ہم سے بھی ڈریں. اور کچھ لوگ تو خوش ہوتے ہی نہیں جب تک آپ ان کو ان کے حقوق کے ساتھ ساتھ اللہ کے حق بھی نہ دے دیں. لوگ صرف حقوق العباد پہ نہیں خوش ہوتے، وہ کہتے ہیں حقوق اللہ بھی ہمیں ہی دے دو. جب دین کی طرف آتے ہیں سب سے بڑی چینج یہ آتی ہے کہ بندہ بندوں کے حق دیتا ہے اور اللہ کا حق اللہ کو دینے لگتا ہے. ابو جہل کا مسئلہ بھی یہ تھا، کہنے لگا یہ اب ہم بڑے بڑے سرداروں کی طرف دیکھتے ہی نہیں، کوئی مدد کی امید نہیں ان کو ہم سے، کوئی دوسری بات نہیں کرنا چاہتے، تو یہ کیا ہو گیا، یہ اب زمین پہ ماتھے ٹیکنے لگ گئے، دیکھنا آج میں کیا کرتا ہوں. شرط لگائی اس نے، کہنے لگا دیکھنا آپ جب سجدے میں جائیں گے نا تو میں اونٹ کی اوجڑی رکھوں گا ان کی کمر پہ، یا ان کو پیچھے سے تکلیف دوں گا. توہین رسالت ہو رہی ہے. کیا کیا انہوں نے؟ کیا آج کوئی نئی بات ہے اگر اللہ کے نبی کے کوئی کارٹون بنا لیتا ہے یا اللہ کے نبی صلی اللہ علیہ وسلم کی بات کرنے لگتا ہے؟ نہیں، یہ پہلے دن سے رہا. جہاں حق آئے گا وہاں مخالفت آئے گی. اگر آپ کی کوئی مخالفت نہ کریں تو سمجھ لیں کہ ابھی حق میں کمی ہے. آزمائشیں آتی ہی ایمان کے مطابق ہیں. جتنا انسان ایمان رکھتا ہے اتنی زیادہ اس کی آزمائش ہونے لگتی ہے. کہنے لگا لات اور عزا کی قسم, جیسے ہم کہتے ہیں نا اللہ کی قسم. کہنے لگا میں تو ان کی گردن پہ پاؤں رکھ دوں گا اور ان کا منہ زمین میں رگڑ دوں گا, نعوذ باللہ. یعنی جس کو کہتے ہیں نا مسلنے والا, اور کہتے ہیں کہ قریب تھا کہ وہ آپ کی گردن پہ پاؤں رکھنے کے لیے آگے بڑھتا, اس طرح سے پیچھے آیا جیسے نچا پچا ایک شخص ہوتا ہے. اس کے ساتھیوں نے کہا تمہیں کیا ہوا؟ کہنے لگا میں نے دیکھا میرے اور ان کے درمیان آگ کی ایک خندق تھی اور ایک بڑی خولناک چیز تھی اور کچھ پر تھے. بعد میں نبی صلی اللہ علیہ وسلم نے فرمایا اگر وہ میرے قریب پھٹکتا تو ملائکہ اس کے چیتھڑے اڑا دیتے. یہ مسند احمد کی اور صحیح مسلم کی اور کئی کتابوں میں یہ روایت موجود ہے. تو آپ دیکھیے کہ ہم بھی تو ایسا کوئی وقت نہیں آیا, اور اللہ نہ لائے ہم تو کسی کی ذرا سے چڑی ہوئی تیوری دے کے دین چھوڑنے کو تیار ہے. نہیں میں نہیں نماز پڑھ سکتی, ایئرپورٹ پہ لوگ مجھے دیکھیں گے, جاتی ہے تو جانے دیجیے. نہیں, دین کی وجہ سے اتنا ٹارچر تھا. کہا کہ اگر اس نے ایسا کیا تو ملائکہ جو ہیں وہ اس کو آ کے پکڑ کے لے جائیں گے. اسی طرح کچھ اس قسم کی باتیں آئیں تو اللہ تعالیٰ کہتے ہیں کہ اس کو نہیں پتا. سند زبانیاں, اس کی فوج تو ادھر کھڑی ہے, میرے پاس تو فرشتے بہت سارے ہیں. کلا, ہاں مگر ہرگز نہیں. لادتی اہو, اس کی ایک نہ سنیے. کس کو کہا جا رہا ہے؟ نبی صلی اللہ علیہ وسلم کو بھی کہا جا رہا ہے اور ہم سب کو بھی کہا جا رہا ہے کہ جو آپ کو ڈرائے, جو باتیں ایسی کرے, اس کی ایک نہ سنیں. لوگ آپ کو ڈرائیں گے, تھریٹ کریں گے, آپ کیا کیجئے؟ وسجد واقترب, سجدہ کیجئے اور ہمارے قریب ہوتے جائیے. کہا کہ بس آپ چھوڑ دیجیے ان باتوں کو, جھوٹے لوگ ڈرانے والے, یہ ہوگا وہ ہوگا. آپ کسی کو کچھ نہ کہیں, اپنے دین پہ عمل کریں. آپ دیکھیں کہ لوگوں کو سر عام غلط کام کرتے ہوئے حیا نہیں آتی. کسی انسان کو اللہ کی عبادت کرتے ہوئے حیا کیوں آتی ہے؟ لوگ آدھا جسم ننگا کر کے پھرتے ہیں, آپ کو اپنا آپ چھپا کر جاتے ہوئے کیوں شرم آتی ہے؟ یہ صرف ایک ٹرینڈ ہے, صرف ایک سوچ ہے. ہمیں جب یہ یقین ہوگا نا ہم ٹھیک ہیں, ہاں میرے اللہ کا حکم ہے, میں یہ کام کروں گی, مجھے اس میں خوشی ہوگی, کوئی آپ کو نہیں روکے گا. کانفیڈینس ہمارے اپنے اندر نہیں ہوتا, اس لیے ہم کہتے ہیں جی بڑے حالات خراب ہیں. ایئرپورٹ پہ جانا ہے تو پہلے ہی اپنے حلیے کو بدل لو, کہیں ایسا نہ ہو کہ ہم سے پوچھے نہیں. کہ پوچھ لیں بھائی ہم نے کیا کیا, کوئی نہیں پوچھتا. یقین کریں, جو جتنا ڈرتے چھپتے ہیں اتنی پکڑ زیادہ ہوتی ہے. تو اسلام تو ٹوک زندگی سکھاتا ہے, بڑی بڑی باتیں نہ کریں, دھمکیاں نہ دیں لوگوں کو, لیکن اپنے حصے کا کام کریں, اللہ کی بات مانیے, کسی کو کچھ نہ کہیں, نہ ایکسٹریم پہ جائیں, نہ کوئی غلط جملہ بولیں, اسمائلی رہیں, اپنے اسلام کا اظہار کریں, کوئی بھی آپ کو کچھ نہیں کہہ سکتا. یہاں بس جھٹ وقت طریف, یہ آیت پہلی تو بات ہے کہ یہ آخری آیت سجدہ ہے. انشاءاللہ ہم یہاں سجدہ کریں گے. قرآن پاک میں جتنی بھی آیتوں پہ سجدے تھے ترتیب کے اعتبار سے یہ آخری آیتیں, اور یہاں سجدے اور قرب الہی کا تذکرہ ہوا. ایک بہت ہی پیاری روایت ہے, ایک صحابی تھے حضرت ثوبان رضی اللہ عنہ, نبی صلی اللہ علیہ وسلم کے پاس آئے, کہنے لگے کہ اللہ کے نبی مجھے آپ سے بڑی محبت ہے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ علی کا بھی کثرت السجود, کہ پھر تم سجدوں کی کثرت کرو. ایک نے کہا اللہ کے نبی میرے لیے دعا کریں کہ مجھے جنت میں آپ کا ساتھ ملے. کہا ٹھیک ہے, تم زیادہ سجدے کر کے میری دعا کی قبولیت میں مدد دو. تو سجدے میں اللہ کا قرب ملتا ہے, ہمیں ملتا ہے. یہ تب ملے گا جب سوچ پوری جھکی ہوئی ہوگی, اور گاڑی باہر کھڑی کر کے اور کام کرتے ہوئے بیچ میں آ کے جلدی جلدی جھٹ پٹے کی نماز پڑھیں گے, دل دماغ کہیں اور ہوگا تو پھر قرب نہیں ملے گا. حضرت ابو ہریرہ فرماتے ہیں کہ بندہ اپنے رب کے سب سے زیادہ قریب اس وقت ہوتا ہے جب وہ سجدے میں ہوتا ہے. ہر ایکشن کر کے دیکھیں, کھڑے ہیں کچھ نہ کچھ دکھ رہا ہے, رکوع میں گئے اور کچھ نہیں اپنے پاؤں دکھنے لگ گئے, سجدے میں جاتے ہیں سب کٹ جاتے ہیں. بندگی کی آخری ایک قسم کی حد ہے کہ بندہ رب کے قدموں میں جھک جائے, پاؤں پڑ جانے والی کیفیت ہے. صحیح مسلم میں حضرت ابو ہریرہ کی روایت ہے کہ جب نبی صلی اللہ علیہ وسلم یہ آیت پڑھتے تو سجدہ تلاوت ادا فرماتے. ہم بھی سجدہ اس سوچ کے ساتھ کریں گے کہ ہماری عقل بھی جھک جائے اللہ کے حکموں کے آگے, ہمارا سر جھک جائے, ہم اپنے آپ کو چھوٹا سمجھتے ہوئے اللہ تعالیٰ کی بات کو مان سکیں. تلاوت ایک دفعہ کلک کر دیں. آپ لوگ اٹھ کے سجدہ بھی کر سکتے ہیں, جو بھی جہاں جیسے کرنا چاہیے.
بسم اللہ الرحمن الرحیم.
اقرأ باسم ربك الذي خلق, خلق الإنسان من علق, اقرأ وربك الأكرم الذي علم بالقلم علم الإنسان ما لم يعلم كلا إن الإنسان ليطغى أرآه استغنى إن إلى ربك الرجعى أرأيت الذي ينهى عبدا إذا صلى أرأيت إن كان على الهدى أو أمر بالتقوى أرأيت إن كذب وتولى ألم يعلم بأن الله يرى كلا لئن لم ينته لنسفعا بالناصية ناصية كاذبة خاطئة فليدع ناديه سندع الزبانيه كلا لا تطعه واسجد واقترب.